कर्णालीमा एक वर्षमा 6 प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना, पत्रकारका सुरक्षा र दण्डहीनताको लागि विशेष सुरक्षा योजना ल्याउनु पर्नेमा सरकारवालाको जोड।
बाँकेर बर्दियामा यसपालि धान उत्पादनमा 15% कमी आउने विज्ञको भनाई। फौजी किरा र गरिमा धानको बिउ का कारण उत्पादन घट्ने।
पेट्रोलियम पदार्थको खोजी भइरहेको ठाउँमा उश्रृङ्खल गतिविधि भइरहेको चिनिया प्राविधिक टोलीको भनाई। त्यसो नगर्न प्रशासनको आग्रह।
र विश्वकप छनौट अन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने। यसै इमर्जिङ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो। हिमाल पहाड तराई कोही छैन पराई। बिहानको भेरी खबरबाट मधुबन विसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। कर्णाली प्रदेशमा एक वर्षमा प्रेस स्वतन्त्रता उल्लङ्घनका 6 घटना भएका छन्। फ्रिडम फोरम नेपालको आयोजना तथा कर्णाली फाउन्डेसनको सहकार्यमा वीरेन्द्रनगरमा भएको कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो। फ्रिडम फोरमका महासचिव एवं पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सन् 2019 कर्णाली प्रदेशमा 6 प्रेस स्वतन्त्रताका उल्लङ्घनका घटना भएको जानकारी गराउनुभयो। उहाँले अघिल्लो वर्ष यस प्रदेशमा 3 घटना भएकोमा यस वर्ष उल्लङ्घनका घटनाहरू बढेको बताउनुभयो। देशभर सन् 2018 97 र 19 98 घटनाहरू भएको बताउनु भएको छ। फोरमका अनुसार 2052 सालदेखि यता कुल 23 पत्रकारको हत्या भएको छ भने 3 बेपत्ता भएका छन्। यस वर्ष 176 पत्रकारमाथि आक्रमणको घटेका छन् भने 10 पत्रकार महिलामाथि घटना भएको जनाइएको छ।
यसैबीच पत्रकारको सुरक्षा र दण्डहीनता अन्त्यका लागि सरकारले विशेष सुरक्षा योजना ल्याउनु पर्ने सरकारवालाले औँल्याएका छन्। ब्रेनरमा भएको कार्यक्रमका सहभागीले पत्रकार विरुद्ध हुने घटना अन्त्य गर्नका लागि सरकार गम्भीर नभएको भन्दै आपत्ति समेत जनाएका छन्। सहभागी पत्रकारहरूले स्वतन्त्र रूपमा पत्रकारिता गर्न नसकेको भन्दै यसका लागि राज्यले विशेष सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिएका हुन्। कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पत्रकार विरुद्ध हुने दण्डहीनताको घटना अन्त्य गर्नका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उहाँले कर्णालीमा पनि पत्रकार विरुद्धका आपराधिक घटनाहरू बढेको भन्दै यसको अन्त्यका लागि सरकार लागिपर्ने प्रतिबद्धता जनाउनु भएको छ। मन्त्री भण्डारीले पत्रकारहरू स्वयं आचार संहिता पालना नगर्दा पनि विभिन्न आक्रमणका घटना बढ्ने गरेको भएकाले पत्रकारले पनि आचार संहिता पालनामा जोड दिनुपर्ने सुझाव दिनुभएको छ। यस्तै मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्दले सरकारले स्वतन्त्र भूमिका निर्वाह गरेर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ। पत्रकार आचार संहिता पालना गर्नुका साथै स्वतन्त्र भूमिका निभाएमा पनि पत्रकारमाथि हुने दण्डहीनताका घटनामा कमी आउने उहाँले बताउनु भएको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले पत्रकारको सुरक्षाका लागि प्रदेश प्रहरी तयार रहेको उल्लेख गर्नुभएको छ। यस्तै आवाज संस्थाका मनोविमर्शकर्ता निशा पौडेलले नेपाली पत्रकारिता जगत नै चपेटामा रहेको भन्दै सुरक्षाको लागि सबै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका सचिव शर्मिला विसले न्यायका लागि आवाज उठाउने मानव अधिकार कर्मी पनि असुरक्षामा रहेको गुनासो गर्नुभएको छ।
करले नभई रहरले तिर्न आग्रह गर्दै देश दौडाउमा निस्केको सिस्नोपानी नेपालले सुर्खेतको वीरेन्द्रनगरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ। आन्तरिक राजस्व विभागको आयोजनामा कर मैत्री यात्रा थालेको सिस्नोपानीले देशका विभिन्न ठाउँ जस्तै सुर्खेतमा पनि कार्यक्रम गर्यो। जिल्लाका जनप्रतिनिधि, कर्मचारी, उद्योगी, व्यवसायी, नागरिकलाई एउटै मञ्चमा राखेर सिस्नोपानीले करलाई रहरले तिर्नुपर्ने भन्दै सचेतना फैलाएको छ। थप विवरण सुनौ एक रेडियो सामग्री सहकर्मी डिलु रावतबाट।
पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कुनै पनि हास्य व्यङ्ग्य कार्यक्रम नभएका बेला सिस्नुपानी नेपालले विविध प्रस्तुति सहितको हास्य व्यङ्ग्य कार्यक्रम गरेको छ। कर करले नभई रहरले तिर्न आग्रह गर्दै देश दौडाहामा निस्किएको सिस्नुपानी नेपालको टोलीले सुर्खेतको वीरेन्द्रनगरमा कर सचेतनामूलक कार्यक्रम गरेर आम दर्शकलाई मनोरञ्जन गराएको छ।
फाटवाला दाईको छतले घरले मन मेरो बरछ, हुने काम पनि हुँदैन भनी मिलेर भाँडौला, थोर भए घुस थपेर ल्याउला, धेर भए भाँडौला, हजुर धेर भए भाँडौला, सुपारी चाम्रो एनिरी लौ क्या चाम्रो, हसुर नै बानी बरीमा लौ क्या राम्रो।
देश संघीयतामा गएसँगै तीनै तहका सरकार गठन भई कार्य सञ्चालन शुरू भएको छ। तर जनताले तिरेको करको सही सदुपयोग हुन नसकेको भन्दै नागरिकले आवाज उठाएका बेला कर सम्बन्धी हास्य व्यङ्ग्य सचेतना प्रस्तुतिले व्यङ्ग्य गरेको छ। जनताले तिरेको कर बापत जनताले आफूले नै के कस्ता सुविधा पाएको छु भन्ने कुराको अनुभूति गर्ने कुरालाई जानकार गराउनु पर्ने कुराको यसरी राज्यलाई व्यङ्ग्य गर्नुहुन्छ कलाकार मनोज गजुरेल।
अझै प्रभावकारी बनाउन कर प्रति जनताको चासो बढाउनका लागि करको नाम परिवर्तन गरेर रहर बनाऊ र रहर जम्मा गर्ने अभियान थालौ भन्ने नाम प्रमुख कुरो होइन, काम प्रमुख। राज्यले जनताबाट उठाएको करलाई जनताले अनुभूत गर्ने गरी देखिने गरी त्यो करको सही सदुपयोग गर्यो र जनताले पनि यो कर मेरो दायित्व मेरो धर्म हो, मैले तिरेको कर बापत मैले यी सुविधा भोगिरहेको छु भन्ने अनुभूति गर्न पाउने काम गरियो भने नाम जे राखे पनि फरक पर्दैन।
जनताले राज्यलाई तिर्ने कर वृद्धि भएको भए पनि जनताले देखिने गरी आफूले तिरेको कर के र कुन काममा कसरी सदुपयोग भएको छ भन्ने बारे सरकारले जानकारी गराउनु पर्ने नागरिकको माग छ। करको बारेमा जनतामा सही सूचना सम्प्रेषण गर्न नसक्दा कर आतंक भन्दै चौतर्फी भ्रम फैलने गरेको भन्दै सिस्नुपानी नेपालले कर के का लागि र किन तिर्ने भन्ने बारेमा राज्य संयन्त्रले नागरिकलाई हास्य व्यङ्ग्य मार्फत बुझाएको छ। देशमा असत्यको खेती मौलाएको भन्दै अब सत्यको खोजी गर्नुपर्ने भन्दै गायक जीवन शर्माले आफ्नो गीत प्रस्तुत गर्नुभयो। कर्णाली प्रदेशमा कर उठाउन समस्या त छ नै, उठेको करलाई पनि देशको कुन निकायमा लगानी भएको छ भन्ने बारे बुझाउन नसक्दा समस्या हुने गरेको जानकारले बताउने गरेका छन्। हरेक नागरिकले कर अनिवार्य तिर्नुपर्ने हुन्छ भन्ने जानकार हुँदा पनि सरकारले जानकारी गराउन नसक्दा कर तिर्ने कार्यमा धेरैले ढिलासुस्ती गर्ने गरेको बारे यसरी कविता मार्फत व्यङ्ग्य गर्नुहुन्छ कलाकार अर्जुन पराजुले। पक्कै पनि हरेक नागरिकले राज्यलाई तिर्ने करको कहाँ कसरी कुन तरिकाले प्रयोग भइरहेको छ भन्ने बारे अनुभूति गर्ने गरी सरकारले काम थाले आम नागरिकले आफूले कर तिरेकोमा गर्व गर्ने वातावरण सिर्जना हुने थियो कि।
हामीसँग छिमेक सेरेफेरसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा यस वर्ष 6 प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना, पत्रकारको सुरक्षा र दण्डहीनताको लागि विशेष सुरक्षा योजना ल्याउनु पर्नेमा सरकारवालाको जोड, सिस्नो पानी नेपालले सुर्खेतको वीरेन्द्रनगरमा पनि कर सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्यो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, दैलेखका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने क्रममा उश्रृङ्खल गतिविधि भएको प्राविधिक टोलीले बताएको छ। चिनिया प्राविधिक टोलीले दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जमिन खन्ने, चिनो बनाउने ठाउँमा त्यहाँका स्थानीयले उश्रृङ्खल गतिविधि गरेको बताएका छन्। उनीहरूले आफूले काम गरिरहेको ठाउँमा ढुङ्गा हाल्ने, ढुङ्गा पुर्दिने, चिन्ना मेटाउने लगायतका अश्रृङ्खल काम भइरहेको बताएका छन्। चिनिया प्राविधिक टोलीलाई पेट्रोलियम पदार्थ अन्वेषणमा अप्ठ्यारो पर्ने भएकाले उश्रृङ्खल काम नगरिदिन जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ। दैलेखका प्रमुख जिल्लाधिकारी युवराज कटेलले सम्बन्धित स्थानीय तहलाई पत्र लेखेर सचेतना जगाउन आग्रह समेत गर्नुभएको छ। सालिसनाको चिनिया टोलीले अहिले 20 वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणको लागि काम गरिरहेको छ।
पिस्तोलसहित पक्राउ परेका नेपाल तरुण दल नेपालगञ्जका सभापति सन्दीप जङ शाहलाई जिल्ला अदालत बाँकेले पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला अदालत बाँकेका न्यायाधीश दिलीपराज पन्तको एकल इजलासले सन्दीपलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। सन्दीपसँगै पक्राउ परेका नेपालगञ्जका एमबहादुर बुढा, प्रीतम थापा र माधव नेपालीलाई जनै 1,50,000 रुपियाँ धरोटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। प्रहरीले शाहसहित 6 जनालाई नेपालगञ्ज 20 मणिकापुरबाट पिस्तोल र त्यसमा लाग्ने गोली लोड गरी लुकाइराखेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पक्राउ परेका मध्ये 2 जनालाई अनुसन्धानपछि रिहा गरिएपछि तरुण दलका नगर सभापति शाहसहित बुढा, थापा र नेपालीलाई हात हतियार तथा खरखजना मुद्दा दर्ता गरिएको हो। कार्तिक 14 गते पक्राउ गरिएका तरुण दलका नगर सभापति शाहलाई प्रहरीको मिलोमतोमा फसाइएको भन्दै तरुण दलले भने आन्दोलन गर्दै आएको छ।
राष्ट्रिय जनमोर्चा सुर्खेतले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। जिल्ला समितिको बैठकले संगठनात्मक तथा आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको बताएको छ। आन्दोलन अन्तर्गत मङ्सिरदेखि चैतसम्म जिल्लाव्यापी रूपमा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षको रक्षा गरौँ, संघीयता खारेज गरौँ भन्ने मूल नारासहित सङ्घर्षको कार्यक्रम गरिने राष्ट्रिय जनमोर्चाले बताएको छ। यस्तै क्षेत्रगत रूपमा पूर्व पश्चिम र मध्य गरी संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने, आगामी फागुनमा हुन गइरहेको 4th जिल्ला सम्मेलनलाई सफल पार्न पुसको 2nd हप्ताभित्र जिल्ला भेला गर्ने लगायतका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनमोर्चा सुर्खेतले जनाएको छ।
सुर्खेतको ब्रेन्डरमा आयोजना गर्न लागि भनिएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार कृषि नवीनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवको मिति सरेको छ। महोत्सव आयोजनाको मिति सार्न सुर्खेत उद्योग वाणिज्य सङ्घ अन्तर्गतका वस्तुगत समितिले माग गरेपछि आयोजकले पुस 4 गतेदेखि 10 गतेका लागि मिति सारिएको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशको आयोजनामा गर्न लागि महोत्सव यसअघि मङ्सिर 18 देखि 24 गतेसम्म आयोजना गर्ने भनिएको थियो। महोत्सव प्रदेशमा भएका लघु घरेलु तथा साना उद्योगहरूको प्रबन्धन मार्फत यस क्षेत्रको विकास गर्ने मुख्य उद्देश्य रहेको महोत्सव मूल समारोह समितिका अध्यक्ष चन्द्रबहादुर विशीले उल्लेख गर्नुभएको छ।
राष्ट्रिय युवा नीति कार्यान्वयनमा ल्याउन सरकारवालाले जोड दिएका छन्। शान्तिका लागि साझा अभियानले वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय युवा नीति विशेष छलफल कार्यक्रमका सहभागीले जतिसक्दो छिटो युवा नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा नागरिक समाजका अगुवा पिताम्बर ढकालले युवा नीति समग्रमा राम्रो भए पनि कार्यान्वयनमा आउन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो। उहाँले नीति निर्माणमा सरकार अग्रसर भए पनि कार्यान्वयनको पक्षमा भने चुकेको बताउनु भएको छ। यस्तै अधिवक्ता रमा प्याकुरेले नीतिको विषयमा युवाहरूलाई सचेतना जगाउन जागरूक रहेको बताउनु भएको छ।
बाँके र बर्दियामा यसपालि फौजी किराको प्रकोपका कारण धान उत्पादन 15% घट्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र बाँकेले फौजी किरा र धानका बिउका कारण पनि 15% धान उत्पादनमा कमी आउने अनुमान गरिएको जनाएको छ। यस वर्ष समयमै बर्सात भएका कारण बाँके र बर्दियाका किसानले लगाएको धान खेती राम्रो हुने आशा गरे पनि भारतीय कम्पनीले उत्पादन गरेको गरिमा धानको बिउ र फौजी किराको प्रकोपका कारण धान कम फल्ने भएको बताइएको छ। खजुरा 3 बाँकेका किसान नानी बहादुर बुढा थोकीले पोहोर गरिमा धान राम्रो फले पनि यसपालि धानको बाला नलागेर धोका दिएको बताउनु भएको छ। यस्तै पाक्नै लाग्दा फौजी किराको प्रकोपले पनि धान नफलेको किसानहरूले बताएका छन्। यसबाट आफूहरूले थुप्रो नोक्सान बिहोर्नु परेको उनीहरूको गुनासो छ। कृषि ज्ञान केन्द्र बाँकेले गरिमा धानको बिउका कारण विभिन्न जिल्लामा समस्या भएको भन्दै किसानले बिहोरेका क्षतिको विवरण सङ्कलन गरी आवश्यक निर्णय गर्न प्रदेश र केन्द्रमा पठाइने बताउनु भएको छ। यस वर्ष बर्दियामा 50,200 50 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ भने बाँकेमा 36,500 हेक्टरमा धान खेती भएको छ।
नेपाल खाद्य संस्थानले यस वर्ष नेपालगञ्जको कार्यालय मार्फत 35,000 क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। व्यापार कम्पनीमा परिणत भएको संस्थानले यस वर्ष 35,000 क्विन्टल नेपालगञ्ज केन्द्रबाट खरिद गर्ने लक्ष्य राखेको कार्यालयका प्रमुख भरत राज खनियाले बताउनुभयो। कम्पनीले देशभर 30,000 मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमणि राज खनालले सरकारले धानको मूल्य तोकेसँगै प्रारम्भिक चरणमा 30,000 मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेको बताउनुभयो। पोहोर कम्पनीले 35,000 मेट्रिक टन धान खरिद गरेको थियो। कम्पनीले खरिद गरेको धान कुटाई चामललाई विपद व्यवस्थापनका लागि स्टकमा राख्ने र विभिन्न बिक्री केन्द्रमा बिक्री गर्ने र दुर्गम ठाउँमा पठाइने बताइएको छ। यस वर्ष सरकारले मन्त्री परिषद बैठकले मध्यम धानको मूल्य 2,673 र मोटो धानको मूल्य 2,580 तोकेको छ।
एक साता अगाडि कैलालीमा हराएका 5 बालक अझै फेला नपरेपछि परिवारजन पिरलोमा परेका छन्। गोदावरी नगरपालिका माला खेतीबाट हराएका 13 राजु ताम्राकार, 14 आयुष ताम्राकार, 12 डम्बर चौधरी र 12 समीर चौधरी अनि 13 जीवन चौधरी फेला नपरेको परिवारजनले बताएका छन्। उनीहरू कार्तिक 26 गते साँझबाट सम्पर्कविहीन भएका हुन्। 3 चौधरी बालकको खोजी गरी पाऊँ भन्दै इलाका प्रहरी कार्यालय माला खेतीमा कार्तिक 29 गते हुलियासहित निवेदन दर्ता भएको छ। तर ताम्राकारका आफन्तले भने अहिलेसम्म हुलिया निवेदन नदिएको इलाका प्रहरी कार्यालय माला खेतीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले उनीहरू 5 खोजी जारी रहेको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अलिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेसामा संलग्न हुनुभएको छ। सिद्धकुमार गाउँपालिका 4 वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक बन्नुभएको हो। स्थानीय तहको निर्वाचनमा नेपाली कङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुल्ला कोटाबाट नाम निकालेपछि उहाँ शिक्षक बन्नु भएको हो। तत्कालीन नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार दिपेन्द्र रोका र बुढामगरले सम्मान 321 मत प्राप्त गरेपछि गोलाप्रथाबाट बुढामगर निर्वाचित हुनुभएको थियो।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनौट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। नेपालको पहिलो घरेलु खेलका रूपमा रहेको यो खेल भुटानको थिम्पूमा दिउँसो 2:45 सुरु हुनेछ। नेपालको दर्शक रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै नेपाल र कुवेत बीचको खेल भुटानमा हुन लागेको हो। यसअघि कुवेतसँगको अवय खेलमा 7-0 फ्राकिलो हार बिहोरेको नेपाल यसपालि बदला लिने योजनामा छ। तर विमल घर्तिमगर सहित पहिलो रुजाएका 4 खेलाडी एन्फाको कारवाहीमा पर्दा नेपाली टिमलाई यसको असर पर्ने खेल विश्लेषकहरूले बताएका छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा अनुशासनहीन कार्य गरेको भन्दै विमल सहित मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले भुटान लगेको छैन। छनौटको समूह बीमा नेपाल 4 स्थानमा छ। छनौटको सबै अवय खेल खेलिसकेको नेपालले 4 खेलमा 3 अङ्क जोडेको छ भने कुवेत 7 अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।
खेलकै अर्को प्रसङ्गमा नेपाल एसएससी इमर्जिङ एसिया कप क्रिकेटमा घरेलु टोली बङ्गलादेशसँग 8 विकेटको भारी अन्तरले पराजित भएको छ। नेपालले दिएको 139 रनको सामान्य लक्ष्य बङ्गलादेशले मात्र 2 विकेटको क्षतिमा 24 ओभरमा पुरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 44.3 ओभरमा सबै विकेट गुमाएर 138 रन मात्र बनाउन सक्यो। 85 रनमा 8 विकेट गुमाएको नेपालका लागि करण केसी र सम्पाल कामीले 9 विकेटका लागि अर्धशतकीय साझेदारी गर्नुभयो। सम्पालले सर्वाधिक 38 रनको पारी खेल्नुभयो भने कप्तान ज्ञानेन्द्र मल्लले 22 र करण केसीले 18 रन जोड्नुभयो। नेपाल रहेकै समूह बीको अर्को खेलमा भारतले हङकङलाई हराएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। लगातार 3 जितसहित बङ्गलादेश समूहको विजेता बन्दै सेमिफाइनल पुग्दा भारतले पनि अन्तिम 4 ठाउँ पक्का गरेको छ। सेमिफाइनलमा बङ्गलादेशले ओमन र भारतले पाकिस्तानको सामना गर्नेछन्। बङ्गलादेशले राष्ट्रिय टोलीका 6 खेलाडी समावेश गरेकाले उपाधिको प्रमुख दावेदारको रूपमा हेरेको छ। भारतले भने यो प्रतियोगितामा 23 वर्ष मुनिको टोलीलाई उतारेको छ।
र पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका पूर्व कप्तान पारस खड्का सहित 7 खेलाडी परेका छन्। पिसिएलले आयोजना गरेको दोस्रो प्राथमिकताको सूचीमा पारससँगै हारेप शेख, विनोद भण्डारी, दिपेन्द्र सिंहेरी, रोहित कुमार पौडेल, शरद विश्वाकर र सोमपाल कामी पर्नु भएको हो। पारस, शरद, सोमपाल, दिपेन्द्र र रोहित कुमारले व्यक्तिगत रूपमा आफ्नो नाम पठाउनु भएको हो भने आरिफ र विनोदको नाम नेपाल क्रिकेट सङ्घ क्यानले पठाएको हो। यस्तै नेपाली युवा स्पिनर सन्दीप लामिछाने भने यसअघि नै पहिलो सूचीको ड्राफ्टमा परिसक्नु भएको छ। पिएसिएलको ड्राफ्टमा खेलाडीलाई 5 सूचीमा वर्गीकरण गरिएको छ। सबैभन्दा महँगो मानिएको पहिलो सूचीमा पर्ने खेलाडीले 1,47,000 2,18,000 अमेरिकी डलरसम्म प्राप्त गर्न सक्छन्। नेपालबाट सन्दीप यो सूचीमा पर्नु भएको छ। पिएसिएलका लागि आउँदो डिसेम्बर 6 र 7 खेलाडी छनौट हुँदैछ। हवस् त अहिलेलाई खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
कर्णालीमा यस वर्ष 6 प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना। पत्रकारको सुरक्षा र दण्डहीनताको लागि विशेष सुरक्षा योजना ल्याउनु पर्नेमा सरकारवालाको जोड।
बाँकी र बर्दियामा यसपालि धान उत्पादनमा 15% कमी आउने विज्ञको भनाई। फौजी, किरा र गरिमा धानको बिउका कारण उत्पादन घट्ने।
दैलेखमा पेट्रोलियम पदार्थको खोजी भइरहेको ठाउँमा उश्रृङ्खल गतिविधि भइरहेको चिनिया प्राविधिक टोलीको भनाई। त्यसो नगर्न प्रशासनको आग्रह।
र विश्वकप छनौट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने। एसएससी इमर्जिङ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो। हस्त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।